मंगल 13 सितंबर के सैरबीन के साथ शफी नकी जामई का सलाम। भारत के जेर इंतजाम कश्मीर बंद, ईद के दिन भी कर्फ्यू, बिग ब्रदर वॉचिंग, 2 हलाक, दर्जनों जख्मी। ईद की नमाज का क्या हुआ? कश्मीर से हमारा नामा निगार।
सभी जिलों में जो बड़ी मस्जिदें हैं जहां ईद की नमाज होती है, ऐसा नहीं हुआ। और एक तरह से कहा जाए तो ये जो प्रतिबंध था इसकी वजह से ईद प्रैक्टिकली नहीं मनाई।
तफसीलन कश्मीर आलमी खबरों के बाद।
ये बीबीसी उर्दू सर्विस है, शुमाइला खान से खबरें सुनिए। इंडिया के ज़ेर इंतज़ाम कश्मीर में ईद उल अज़हा के मौके पर आज अलहदगी पसंदों की जानिब से अक़वामे मुत्तहिदा मुबस्सिर के दफ्तर तक मार्च की अपील के पेश नज़र वादी के तमाम 10 अज़ला में लगाया गया कर्फ्यू नाफिज रहा और मोबाइल और इंटरनेट सर्विसेज मुअत्तल रहीं। आज सुबह सिक्योरिटी फोर्सेज और मुजाहिरीन के दरमियान खूनरेज़ तसादुम में 2 अफराद हलाक और मुतअद्दिद जख्मी हुए। तफसील के साथ उबैद मलिक।
सिक्योरिटी फोर्सेज ने शुमाली कश्मीर के बांडीपुरा और जनूब में शोपियां के अलावा श्रीनगर में मुजाहिरीन पर आंसू गैस के गोले दागे हैं और उन्हें मुंतशिर करने के लिए छरों का इस्तेमाल किया है। वादी में पुरतशद्दुद मुजाहमत के आगाज के बाद पहली बार ईद के मौका पर कर्फ्यू लगाया गया है। हजरत बल और जामा मस्जिद बंद है और किसी भी ईदगाह में ईद की नमाज नहीं पढ़ी गयी। जनूबी कश्मीर के कई अजला में फौज गश्त कर रही है और हेलीकॉप्टरों और ड्रोन से निगरानी की जा रही है। ईद उल अज़हा के दिन अलहदगी पसंदों के श्रीनगर में मार्च निकालने की अपील के बाद इस रैली को नाकाम बनाने के लिए इंतजामिया ने ये तमाम इकदामात उठाए हैं।
पाकिस्तान के सूबे बलोचिस्तान के दारुलहुकूमत क्वेटा में एक बम हमले में बलोचिस्तान कांस्टेबलरी का एक अहलकार हलाक हुआ है। सरियाब रोड पर होने वाले इस बम हमले में 7 अफराद जख्मी हुए हैं, जिनमें कांस्टेबलरी के 5 अहलकार भी शामिल हैं। सूबे बलोचिस्तान के ही दारुलहुकूमत क्वेटा में सूबे से मुबैना तौर पर जबरी तौर पर लापता अफराद की बाजियाबी के लिए ईद के दिन भी अलामती भूख हड़ताल जारी रही। क्वेटा प्रेस क्लब के करीब कायम भूख हड़ताली कैंप में मीडिया के नुमाइंदों से बातचीत करते हुए लापता अफराद के रिश्तेदारों की तंजीम वॉइस फॉर बलोच मिसिंग पर्सन्स के वॉइस चेयरमैन मामा कदीर बलोच ने कहा,
12वां साल है, 12वां एहतजाज है। हर साल हम दो ईदें दोनों ईद पे एहतजाज करते आ रहे हैं, तो इसी सिलसिले में हमारा आज भी यही एहतजाज है कि हमारे लापता अफराद है उनको मंजरियां पिलाया जाए, याद अदालतों में पेश किया जाए, मशक्शुदा लाशें जो है ना उनको गिराना बंद करें, ऑपरेशन बंद करें, लोगों के घरों को मुआसरा किया जा रहा है, मुआसरे को खत्म किया जाए।
शाम से मिलने वाली इत्तलात के मुताबिक वहां नाफिज होने वाली जंग बंदी पर आज पहले रोज काफी हद तक अमल दरामद किया गया और कहीं किसी शहरी की हलाकत की इत्तला नहीं है। दूसरी जानिब शाम की शिमाली सरहद पर रूस की जानिब से फौजी दस्ते तैनात किए जा रहे हैं। रूसी फौज के मुताबिक इस इकदाम का मकसद शाम की सरहद पर आने वालों को इमदाद की मुनासिब फरहमी को यकीनी बनाना है, जबकि अक़वामे मुत्तहिदा की जानिब से अपने इमदादी कारकुनों के हलब शहर में दाखिल होने से पहले उनकी हिफाजत को यकीनी बनाने का कहा गया है। वाज़ेह है कि शाम में जंग बंदी का ये मुआहदा जुमे को रूस और अमरीका के दरमियान महीनों की बातचीत के बाद तय पाया है। अमरीका और इसराइल के माबैन रिकॉर्ड दिफाई मुआहदे पर इत्तफाक हो गया है, जिसके तहत अमरीका अगले 10 सालों में इसराइल को 38 अरब डॉलर्स दिफाई इमदाद की मद में देगा। अगले चंद रोज में इस मुआहदे पर दस्तखत कर दिए जाएंगे। इस मुआहदे के तहत अमरीका इसराइल को हर साल 3.8 अरब डॉलर की दिफाई इमदाद देगा। अमरीका और इसराइल में होने वाले इस मुआहदे के तहत इसराइल के मिजाइल प्रोग्राम के लिए भी रकम फराहम की जाएगी। वाज रहे कि मुआहदे के तहत जो इमदाद इसराइल को फराहम की जाएगी वो अब तक अमरीका की जानिब से किसी भी मुल्क को दी जाने वाली दिफाई इमदाद से ज्यादा है। जर्मन हुकाम का कहना है कि मुल्क में दहशतगर्दी की नीयत से दाखिल होने वाले 3 शामी पनाह गुजीनों को गिरफ्तार किया गया है। हुकाम के मुताबिक गिरफ्तार किए जाने वाले 17, 18 और 26 साल शामी शहरियों को शिदत पसंद तंजीम दौलत इस्लामिया ने जर्मनी भेजा था। पुलिस के बकौल गिरफ्तार अफराद से बड़ी तादाद में मवाद बरामद हुआ है, लेकिन किसी खास मंसूबे के बारे में ठोस शवाहिद नहीं मिले हैं। फिलिपाइनी सदर ने कहा है कि अमरीकी खसूसी फौजी दस्तों को जनूबी फिलिपाइन से निकलना होगा, तहम अमरीका के मुताबिक इसे फिलिपाइन की जानब से सरकारी तौर पर मुल्क से फौजी निकालने का मुतालबा मौसू नहीं हुआ है। अमरीका ने अपने 2 सुपरसोनिक B-1 लांसर बम्बार तैयारे जनूबी कोरिया के ऊपर से गुजारे हैं। इसका मकसद शिमाली कोरिया की जानब से پانچویں جوہری تجربے کے بعد طاقت کا مظاہرہ کرنا تھا۔ امریکہ کی جانب سے یہ پروازیں جنوبی اور شمالی کوریا کی سرحد سے 77 کلومیٹر دور انتہائی کم بلندی پر کی گئیں۔ پیونگ یانگ کے مطابق اس کا حالیہ جوہری تجربہ اب تک کا سب سے بڑا تجربہ ہے۔ امریکہ نے شمالی کوریا کو جوہری تجربات کے تناظر میں سنگین نتائج سے خبردار کیا ہے۔ B-1 بمبار طیارے جوہری بموں کے ساتھ ساتھ ایسے بم لے جانے کے اہل ہیں جو زیر زمین مورچے تک تباہ کر سکتے ہیں۔ یہ پروازیں پیر کو جانی تھیں لیکن موسم کی خرابی کے باعث ان میں تاخیر ہوئی۔ یہ بی بی سی اردو سروس ہے۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
باخبر رہنے کے لیے سیر بین سنا کیجیے۔
حالات حاضرہ کا پروگرام سربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ عید کے موقع پر بھارت کے زیر انتظام کشمیر سے رابطہ محال رہا۔ متعدد بار کوشش کی گئی لیکن وہ کوشش ہی رہی۔ بہرحال دلی میں ہمارے نامہ نگار بھارت کے زیر انتظام کشمیر میں ہمارے نامہ نگار سے بات کر پائے۔ یہ بات میں نے آپ کو کیوں بتائی، سنیے تمید، سیاق و سباق خود بخود سمجھ میں آ جائے گا۔ سربین کا یہ بڑا موضوع بھی ہے۔ انڈیا کے زیر انتظام کشمیر میں عید کے موقع پر علیحدگی پسندوں کی جانب سے اقوام متحدہ کے مبصر کے دفتر تک مارچ کی اپیل کے سبب وہاں کرفیو نافذ رہا، جبکہ مظاہرین کی فورسز سے جھڑپوں کے دوران 2 افراد ہلاک، درجنوں زخمی ہوئے۔ دلی میں بی بی سی ہندی سروس کے ہمارے ساتھی ونیت کھرے نے سری نگر میں ہمارے نامہ نگار ریاض مسرور سے صورتحال پر بات کی۔ بتایا تھا نا میں نے آپ کو، ہمارا رابطہ نہیں ہو پا رہا تھا لیکن دلی اس رابطے میں کامیاب رہا۔
جی دیکھیں، آج ظاہر ہے بقرعید تھی اور کل شام کو ہی پولیس کے اچھے ادھیکاریوں اور گورنمنٹ کے ادھیکاریوں نے ایک نرنے لیا تھا، جس کے بعد اس کو پبلسائز بھی کیا گیا کہ عید کے دن گھاٹی کے سبھی 10 ضلعوں میں کرفیو رہے گا۔ اور بڑے پیمانے پہ سیکورٹی انتظامات کیے گئے تھے، جس میں ہائی ریزولوشن ویڈیو کیمراز کو ماؤنٹ کیا گیا تھا سبھی ٹاؤنز میں، اور ڈرونز کی بھی بات سامنے آئی، مطلب پشٹی بھی کر دی سرکار نے کہ ڈرونز کا اپیوگ کیا جا رہا ہے۔ اور سب سے بڑی بات، ایریل پیٹرولنگ ہوئی سبھی ضلعوں میں، ہیلی کاپٹرز کو پریس کیا گیا تاکہ پردرشن نہ ہو۔ لیکن اس کے باوجود دکشنی اور اتری کشمیر کے کئی علاقوں میں پردرشن ہوئے۔ سب سے زیادہ پردرشن شوپیان ضلع میں ہوئے، اونتی پورہ میں ہوئے اور بانڈی پورہ میں ہوئے۔ اور ان سبھی پردرشنوں کے دوران جو فورسز کی کاروائی ہے اس میں 2 یوک مارے گئے، اور اونتی پورہ کی جو گھٹنا ہے اس میں جب مڑبھیڑ جاری تھی تو اس دوران ایک ٹیئر گیس شیل پھٹ گیا تو وہاں نکٹ میں کھڑے ایک ویکتی کی موت ہو گئی، اور ڈاکٹروں کا کہنا ہے کہ ان کو دل کا دورہ پڑ گیا، اور ان کی پہچان جب کرائی گئی تو وہ جموں کشمیر پولیس کے ایک کانسٹیبل تھے جو چھٹی کے سلسلے میں گھر گئے ہوئے تھے۔
آج عید تھی ریاض، تو لوگوں نے عید پھر کیسے منائی آج؟
جی ظاہر ہے عید کے دن تو بڑی مسجدوں میں، عیدگاہوں میں، کھلے میدانوں میں عید کی نماز ہوتی ہے۔ ایسا نہیں ہوا جیسا کہ پہلے ہی الگاوادیوں نے مارچ کی اپیل کی تھی کہ عید کی نماز کے بعد سب لوگ جو یہاں پہ یونائٹڈ نیشنز کے ملٹری آبزرورز کا ہیڈ کوارٹر ہے وہاں جائیں گے، تو اس مارچ کو وفل کرنے کے لیے سبھی انتظامات کیے گئے تھے۔ تو عید کی نماز اس طرح نہیں ہوئی جس طرح ہوتی ہے۔ جو بستیوں میں اندر چھوٹی چھوٹی مسجدیں ہوتی ہیں جنرلی ان میں عید کی نماز نہیں ہوتی ہے، لیکن آج عید کی نماز لوگوں نے اندرونی مسجدوں میں ہی پڑھی، اور جو ایتہاسک جامع مسجد ہے وہ لاک ڈاؤن رہی، عیدگاہ بالکل آؤٹ آف باؤنڈس رہا۔ اور سبھی ضلعوں میں جو بڑی مسجدیں ہیں جہاں عید کی نماز ہوتی ہے ایسا نہیں ہوا، اور وہ گیدرنگ جس طرح سے آپ دلی میں بھی دیکھتے ہیں کہ بڑی گیدرنگ ہوتی ہے پھر لوگ آپس میں ملتے جلتے ہیں، مطلب ایک طرح سے کہا جائے تو یہ جو پرتیبندھ تھا اس کی وجہ سے عید پریکٹیکلی نہیں منائی گئی۔
اور ایک طرف عید تھی اور ہم نے رپورٹوں میں سنا ہے کہ موبائل انٹرنیٹ پر تو پرتیبندھ تھا ہی، لیکن اب انٹرنیٹ پر بھی پرتیبندھ یا روک لگی ہے ویلی میں اور جموں کے کچھ علاقوں سے بھی خبر آ رہی ہے ایسی۔
جی یہ نرنے بھی کل کی جو ٹاپ لیول سیکیورٹی میٹ تھا اس میں یہ نرنے بھی لیا گیا کہ جو کچھ بچی کچھ لائنز ہیں انٹرنیٹ کی جس میں جرنلسٹ اس کا اپیوگ کرتے ہیں اور کچھ سرکاری کرمچاری کی سرکاری دفتروں میں وہ ہوتا ہے براڈ بینڈ کا ایک لینڈ لائن ایکسس ہوتا ہے، تو اس کو بھی کل 3:30 بجے بند کیا گیا اور سبھی پوسٹ پیڈ پری پیڈ لائن بند کر دی گئی۔ صرف ایک ٹیلی فون لائن جس کے صرف 70 لاکھ کی جن سنکھیا ہے پوری گھاٹی کی اور اس میں صرف 2.5 لاکھ سبسکرائبرس ہیں، उसमें पुलिस डिपार्टमेंट है और सरकारी कर्मचारी हैं और कुछ जर्नलिस्ट के पास वो लाइन है, सिर्फ वो लाइन एक्सेसिबल है आज कश्मीर में, बाकी सब बंद पड़ा हुआ है कल से। कल निर्णय में बताया गया था कि ये जो प्रतिबंध है ये 72 घंटे तक रहेगा और 72 घंटे के बाद सिक्योरिटी को सिचुएशन को रिव्यू किया जाएगा, उसके बाद जो है उसमें दोबारा निर्णय लिया जाएगा कि इसको दोबारा बहाल किया जा रहा है नहीं।
श्रीनगर से ये थे हमारे नामो नगार रियाज मसरूर जो दिल्ली में हमारे साथी विनीत खरे से बात कर रहे थे। वादे रहे कि कश्मीर में गुज़िश्ता 68 दिन से मुजाहरे हो रहे हैं जिनके दौरान सिक्योरिटी फोर्सेस ने मुजाहरीन को मुंतशिर करने के लिए इंतहाई मोहलिक पैलेट गन्स इस्तेमाल किए हैं जिनसे दर्जनों नौजवान जज्वी या मुकम्मल तौर पर बीनाई से महरूम हुए। और BBC ने श्रीनगर के महाराजा हरी सिंह अस्पताल में डॉक्टर तारिक कुरैशी से बात की और सबसे पहले ये पूछा कि अस्पताल का मंजर कैसा था जब आप वहाँ वापस आए।
हमने सोचा था कि मामूली जख्म होंगे, बट हमने जब माइक्रोस्कोप की नीचे देखा कि इनमें बहुत सारी तकलीफ हो गई थी। इनका कॉर्निया में छेद हो गया है, लेंस भी रप्चर हो गया है, पर्दे में जख्म हो गया है जहाँ से खून बह रहा है, बिल्कुल बुरी हाल में ये 24 की 24 आंखें थी।
लेकिन क्या आपको पता था कि आप किस किस्म के जख्मों का इलाज कर रहे हैं और ये किस किस्म का मामला है?
स्प्रेज होता है, इसमें करीब 600 स्मॉल स्मॉल पैलेट्स होते हैं, जो ही ये फेंक देते हैं ये चारों तरफ इर्द गिर्द फेंकता है, चारों तरफ एक शॉवर की तरह चला जाता है, इसलिए ये चारों तरफ बॉडी में लग जाता है। अब ऐसा है कि अगर ये हड्डी पे लग जाए या मसल पे लग जाए तो उतनी ज्यादा तकलीफ नहीं होती, मगर चूंकि आंख एक सेंसिटिव इशू में सेंसिटिव ऑर्गन है, ये पानी का एक बॉल है, इसमें हाई वेलोसिटी ये पैलेट चला जाता है, ये एक छेद बनाता है और आंख के अंदर जब ये चला जाता है ये आंख के अंदर घूमता है, रोटेट होता है और जो भी इसके दाएं बाएं टिश्यू होता है उसको तबाह कर देता है। इसलिए आंख की इंजरी जो पैलेट की इंजरीज होती है वो बहुत ही ज्यादा खराब होती।
लेकिन डॉक्टर तारिक कुरैशी, सबसे बदतरीन केसेस कौन से थे जो आपको जिनसे आपको डील करना पड़ा?
वो इंशा बाथरूम से निकल रही थी, खिड़की से झांका उसने और उसके बाद उसने देखा कि बिल्कुल आंखों के सामने अंधेरा हो गया, उसको इमरजेंसी में लाया गया और हमने उसको जांच करके देखा कि उसके पैलेट आंख में भी थे, लैरिंग्स में भी जहाँ जो वॉइस बॉक्स कहा जाता है उसमें भी थे, लंग्स में भी थे और ब्रेन में भी थे। इंशा 10-12 दिन इंटेंसिव केयर सर्जिकल इंटेंसिव केयर में रही, तो वहां से उसको फिर पोस्ट ऑपरेटिव वार्ड में रहा और इंशा अभी भी इलाज में ही है।
तो कुछ बताइएगा ऐसे में अस्पताल का मंजर कैसा था, क्या हो रहा था वहां पर?
इस वक्त हमने जितने भी देखे करीब करीब 33 लोग हैं जिनको दोनों आंखों में पैलेट्स लगी हुई है और उनमें से जो सबसे खस्ता हालत में पेशेंट है वो इंशा मुश्ताक है, फिरदौस है, दानिश है, जिनको हद से ज्यादा चोटें आई हैं, जिनकी लगभग दोनों आंखें तबाह हो गई हैं। तो हम उनकी कोशिश कर रहे हैं कि कम से कम एटलीस्ट कम से कम एक आंख की उनकी बिनाई वापस आए। उनमें से जो दो पेशेंट्स हैं फिरदौस और दानिश, उनका एक एक आंख की बिनाई 3 ऑपरेशंस के बाद वापस आ गई ही है, मगर बाकी जो इंशा और एक दो और हैं उनका अभी इलाज चल रहा है और हमारी कोशिश यही है कि कम से कम अगर दोनों आंखों में बिनाई वापस ना आए कम से कम एक दिन आंख में बिनाई वापस आ जाए।
लेकिन डॉक्टर तारिक कुरैशी, इन हालात में जहनी और जिस्मानी तौर पर आप पे क्या बीत रही थी और मरीजों जख्मियों के लिए अस्पताल में बेड्स और डॉक्टर्स वगैरह की क्या सूरत हाल थी?
उस दिन जितने भी 24 में से करीब करीब 20 जो थे वो 16 से 20 उम्र की में थी, ज्यादातर तैदाद उनकी 16 से 20 की थी, उम्र की हद जो थी वो 16 से 20 तक की थी।
तो इलाज किस कदर मुश्किल था?
इसमें पहले ही ये जो पैलेट है ये 4 मिलीमीटर का होता है। नॉर्मली जो हम विट्रेक्टमी करते हैं वो 24 गेज की विट्रेक्टमी होती है जिसमें टांका नहीं लगता है, इसलिए हमें इसमें 4 मिलीमीटर का इंसिजन देना होता है अंडर माइक्रोस्कोप, एक स्पेशलाइज्ड फोर्सेप्स जो इनके लिए खास तौर से बनाया गया, क्योंकि 4 मिलीमीटर का आज तक पैलेट नहीं था, تو ان کے لیے ہم نے خصوصی ایک فورسیپس بنوایا جس سے ہمیں آسانی ہوتی ہے اس کو نکالنے میں. اور جب ہم 4 ملی میٹر کا انسیجن دیتے ہیں اس میں 4 ٹانکیں لگتے ہیں. ادروائز جو نارمل وٹریکٹمی ہوتا ہے وہ سوچر لیس ہوتا ہے. اس لیے اتنا ہی فرق ہے کہ جہاں سے ہم یہ پیلٹ نکال دیتے ہیں اس میں 4 ٹانکیں لگ جاتی ہیں.
تو ڈاکٹر طارق قریشی اس وقت کیا صورتحال ہے؟
بالکل دن بہ دن زیادہ ہی بڑھ رہا ہے نمبر. ہر دن 15 سے 20 پیشنٹس آ رہے ہیں. پچھلے جمعہ کو 55 پیشنٹس آ گئے اور آج کے دن بھی 15 پیشنٹ آ گئے ہیں. 15 پیشنٹ نئے 15 پیشنٹ آ گئے ہیں. ہر روز ان کی تعداد بڑھ رہی.
ڈاکٹر طارق قریشی جن سے بی بی سی نے بات کی تھی. مشرق وسطی کے ملک شام میں گزشتہ روز پیر کی شام سے نافذ العمل جنگ بندی پر متحرب فریقین ابھی تک عمل پیرا ہیں. جنگ بندی کے آغاز کے بعد سے کسی خلاف ورزی کی تاحال کوئی اطلاع نہیں, لیکن امدادی اداروں کا کہنا ہے کہ وہ اپنے قافلوں کو اس وقت تک شام کے شہر حلب نہیں بھیجیں گے جب تک ان کی سیکیورٹی کی ضمانت نہیں دی جاتی. نامہ نگاروں کے مراسلوں کا خلاصہ نازیہ گلزار کی زبانی.
برطانیہ میں قائم سیرین آبزرویٹری فار ہیومن رائٹس کا کہنا ہے کہ انہیں 15 گھنٹوں سے جاری جنگ بندی میں کسی شہری کی ہلاکت کی اطلاعات موصول نہیں ہوئی. شام کا جنگ زدہ شمالی شہر حلب بھی ابھی تک پرامن ہے. انسانی حقوق کی تنظیمیں سب سے زیادہ متاثرہ علاقوں اور خاص طور پر حلب تک امداد پہنچانے کے لیے پر امید ہیں. تاہم امدادی سامان کی ترسیل شروع نہیں ہو سکی کیونکہ امدادی اداروں کا کہنا ہے کہ ان کے قافلوں کی سیکیورٹی کی ضمانت ضروری ہے. دمشق میں امدادی ادارے ریڈ کراس کے ترجمان کہتے ہیں,
یہ کوئی پہلی بار نہیں کہ ہم جنگ بندی کے حوالے سے سن رہے ہیں. اب ان الفاظ کو عمل میں بدل جانا چاہیے کیونکہ لاکھوں ضرورت مند لوگوں تک امداد کی ترسیل کا واحد طریقہ یہی ہے. اور سیکیورٹی کی ضمانت صرف ایک فریق کی جانب سے کافی نہیں بلکہ جتنی پارٹیاں اس کشیدگی میں شامل ہیں ان کی ضمانت ضروری ہے.
شام میں ایک امدادی ادارے کے سربراہ نے بی بی سی سے بات کرتے ہوئے بتایا کہ ان کا ادارہ امدادی سرگرمیوں کے حوالے سے ہر ممکن اقدامات کرنے کو تیار ہے, لیکن ان کا جنگ بندی کے برقرار رہنے کا یقین تذبذب کا شکار ہے.
Yes, we are available and ready to deliver whenever it is possible.
ہاں جی, جب بھی ممکن ہوا ہم امداد کی ترسیل کے لیے تیار ہیں, لیکن جو کچھ ہم نے گزشتہ چند ماہ میں دیکھا ہے اور موجودہ صورتحال کے پیش نظر ہم اس جنگ بندی سے کچھ زیادہ امیدیں نہیں رکھتے.
شام کی فوج کا کہنا ہے کہ جنگ بندی پر پورے ملک میں 7 دنوں تک عمل کیا جائے گا, لیکن وہ مسلح جنگجوؤں کی جانب سے کسی خلاف ورزی کی صورت میں فیصلہ کن انداز میں جواب دینے کا حق محفوظ رکھتے ہیں. امریکہ کے وزیر خارجہ جان کیری نے جنگ بندی کے اس معاہدے کو ممکنہ طور پر متحدہ شام کے لیے آخری موقع کے طور پر بیان کیا ہے.
There will undoubtedly be reports of a violation here or there.
جنگ بندی کے نفاذ کے بعد سے حکومت اور باغیوں دونوں جانب سے جنگ بندی کی خلاف ورزی کی خبریں سامنے آئی ہیں, لیکن ایسا تو تقریباً ہر جنگ بندی کے شروع میں ہوتا ہی ہے. ہمیں یقین ہے کہ اس تنازع کا حقیقت پسندانہ اور ممکنہ حل مذاکرات ہی ہیں.
شام کے شہر حلب میں لوگ جنگ بندی کے حوالے سے اپنے تاثرات کا اظہار کچھ یوں کر رہے ہیں. وہ کہہ رہے ہیں, ہم جنگ بندی کے ساتھ متفق ہیں لیکن ابھی تک ہمارے حق میں کچھ اچھا نہیں ہوا. یہاں تک کہ جب جنگ بندی کا اعلان بھی کر دیا گیا تو بھی فضائی حملوں کا ہمیں سامنا کرنا پڑا, جس سے ہمارے بھائیوں اور خاندان والوں کی ہلاکتیں ہوئیں, ہمارا کوئی نہیں بچا. جمعہ کو روس اور امریکہ کے درمیان جنگ بندی کا معاہدہ طے پایا تھا, جس کے تحت باغیوں کے کنٹرول والے مخصوص علاقوں کے خلاف شامی حکومت کارروائی نہیں کرے گی, جبکہ روس اور امریکہ کا مشترکہ سینٹر قائم کیا جائے گا جو اپنے آپ کو دولت اسلامیہ کہنے والی شدت پسند تنظیم اور النصرہ کے جنگجوؤں کے خلاف کارروائی کرے گا. اس کے علاوہ دونوں جانب سے محصور علاقوں میں انسانی بنیادوں پر دی جانے والی بلا روک ٹوک امداد بھی شامل ہے.
شام صورتحال. نامہ نگاروں کے مراسلوں کا خلاصہ آپ نے نازیہ گلزار سے سنا. ادھر جرمن حکام کہتے ہیں کہ ملک میں دہشت گردی کی نیت سے داخل ہونے والے 3 شامی پناہ گزینوں کو گرفتار کر لیا گیا ہے. بی بی سی آن لائن کی رپورٹ اطہر کاظمی کی زبانی.
حکام کے مطابق گرفتار کیے جانے والے شامی پناہ گزینوں کی عمریں 17، 18 اور 26 سال ہیں اور ان کو شدت پسند تنظیم دولت اسلامیہ نے جرمنی بھیجا تھا۔ پولیس کے بقول گرفتار افراد سے بڑی تعداد میں مواد برآمد ہوا ہے، لیکن کسی خاص منصوبے کے بارے میں ٹھوس شواہد نہیں ملے ہیں۔ جرمن محکمہ قانون کی جانب سے جاری کیے گئے بیان میں کہا گیا ہے کہ گرفتار کیے جانے والے تینوں افراد گزشتہ برس نومبر میں دولت اسلامیہ کی جانب سے دیے جانے والے دہشت گردی کے منصوبے کے تحت ملک میں داخل ہوئے تھے، یا پھر انہیں کہا گیا تھا کہ ملک میں داخل ہو کر مزید احکامات کا انتظار کیا جائے۔ اطلاعات کے مطابق یہ افراد جعلی دستاویزات پر سفر کر کے جرمنی پہنچے تھے۔ منگل کو ان افراد کی گرفتاری کے لیے کی جانے والی کاروائی میں 200 سیکیورٹی اہلکاروں نے حصہ لیا تھا اور کاروائی کے دوران پناہ گزینوں کے لیے بنائے جانے والے 3 مخصوص رہائشی مقامات پر چھاپے مارے گئے تھے۔ خیال رہے کہ حالیہ عرصے میں جرمنی میں متعدد دہشت گردی کی کاروائیاں ہوئی ہیں۔ رواں برس جولائی میں ہونے والے مختلف حملوں میں 10 افراد ہلاک ہو گئے تھے۔ برلن میں بی بی سی کی نامہ نگار جینی ہل کے مطابق حالیہ عرصے میں ہونے والے دہشت گردی کے واقعات کے بعد سے ملک میں سیکیورٹی ادارے ہائی الرٹ ہیں۔ یاد رہے کہ جرمنی میں ماضی میں ہونے والے کچھ حملوں میں بھی پناہ گزین شامل رہے ہیں۔
خبروں میں آپ نے سنا کہ امریکہ اور اسرائیل کے مابین ایک تاریخی دفاعی معاہدے پر اتفاق ہوا ہے، جس کے تحت امریکہ آئندہ 10 سال میں اسرائیل کو تقریباً 38 ارب ڈالر دفاعی امداد کی مد میں دے گا۔ بی بی سی اردو ڈاٹ کام کی رپورٹ، مہپارا صفدر کی زبانی۔
خبر ایجنسی رائٹر کے مطابق اگلے چند روز میں اس معاہدے پر دستخط کر دیے جائیں گے۔ اس معاہدے کے تحت امریکہ اسرائیل کو ہر سال 3.8 ارب ڈالر کی دفاعی امداد دے گا۔ امریکہ اور اسرائیل میں ہونے والے اس معاہدے کے تحت اسرائیل کے میزائل پروگرام کے لیے بھی رقم فراہم کی جائے گی۔ خیال رہے کہ معاہدے کے تحت جو امداد اسرائیل کو فراہم کی جائے گی وہ اب تک امریکہ کی جانب سے کسی بھی ملک کو دی جانے والی دفاعی امداد میں سب سے زیادہ ہے۔ امریکی اور اسرائیلی حکام کے بقول اس سلسلے میں اسرائیلی وزیراعظم بنیامین نیتنیاہو نے کچھ اہم شرائط پر سمجھوتا بھی کر لیا ہے، اور ذرائع کے مطابق اس معاہدے کے سلسلے میں ہونے والے طویل مذاکرات سے صدر اوباما اور اسرائیلی وزیراعظم نیتنیاہو کے مابین پائی جانے والی تلخی بھی صاف ظاہر ہوتی ہے۔
امریکہ اسرائیل کو نئی امداد دے رہا ہے، اس کی تفصیل بی بی سی اردو ڈاٹ کام پر آ چکی ہے۔ اس وقت بی بی سی اردو ڈاٹ کام اس سے لیڈ کر رہی ہے، تفصیل آپ نے مہپارا صفدر سے سنی۔ پاکستان کے صوبہ سندھ کے ضلع شکارپور میں نمازیوں اور پولیس اہلکاروں کی حاضر دماغی کے سبب خودکش بمبار امام باہرگاہ کے اندر دھماکہ کرنے میں ناکام رہا۔ فرار ہونے کی کوشش میں حملہ آور نے خود کو دھماکے سے اڑایا۔ واقعے میں 3 اہلکار زخمی ہوئے۔ حیدرآباد سندھ سے صحافی علی حسن۔
عینی شاہدین نے سندھ پولیس سربراہ اے ڈی خواجہ کو بتایا کہ حملہ آور نمازیوں کے درمیان ایک صف میں بیٹھے ہوئے تھے۔ مقامی صحافی آغا اسرار بتاتے ہیں،
اہل تشیع والے کہہ رہے ہیں کہ وہ آ کے ہماری نماز کی صفوں میں بیٹھ گئے تھے، پر حالات مشکوک تھے، انہیں اجرک اوڑی ہوئی تھی۔ ایک طرف گرمی، دوسری طرف یہ اجرک اوڑی ہوئی۔ ہمارے جو رضاکار تھے وہ ذرا سا پریشان تھے کہ یہ اجرک اس گرمی میں کیوں اوڑا انہوں نے۔ ایک کے پاس جب گئے کہ بھائی یہ کیوں ہو، تم کہاں سے آئے ہو، ہم آپ کو پہچانتے نہیں ہیں، تعارف کرواؤ، تو انہوں نے اردو میں بولا کہ ہم یہیں کے ہیں، تو انہیں اور شک بڑھ گیا اور انہوں نے کہا بھائی ذرا ہو۔ تو جب انہوں نے اس کی باڈی پہ ہاتھ پھیرا تو انہیں کوئی چیز اس کے جسم سے بندھی نہیں لگی۔ اس دوران جو ہے ان کو وہ بھاگا، بھاگ نکلیا، اس کا جو ہینڈ میں ایک ہاتھ میں بم تھا وہ پھٹا، اور جو اس کا جیکٹ تھا اس کی کلپ ٹوٹ گئی۔ کلپ ٹوٹ گئی وہ تو مر گیا، اور جو اس کے دوسرا ساتھی تھا اس کو انہوں نے جو ہے وہ پکڑ لیا اور اس کا جیکٹ نکال دیا، اور اس کے ہاتھ پاؤں باندھ کر اسے بیان دلوایا کیا ہے، کہاں سے آئے ہو، کس طرح ہو۔
ضلع شکارپور کے علاقے خانپور کی امام بارگاہ سے جب حملہ آور فرار ہونے کی کوشش کر رہے تھے تو حاضر دماغ پولیس اہلکاروں اور رضاکاروں نے انہیں پکڑ لیا تھا۔ 3 پولیس اہلکار زخمی ہو گئے۔ ایک زخمی اہلکار کی حالت تشویشناک بتائی گئی ہے۔ واقعے کے وقت امام بارگاہ میں لوگوں کی بڑی تعداد نماز عید کی تیاری میں مصروف تھی۔ صحافی آغا اسرار کا کہنا ہے کہ امام بارگاہ کے ذمہ داران نے بتایا،
بیٹھا ہوا تھا، پھر وہ باہر بھاگا ہے، جب اسے اس کی تلاشی لی جانے لگی تو وہ بھاگا باہر، لوگ اس کے پیچھے بھاگے۔ اس دوران پولیس والوں نے اسے جیسے پکڑا تو اس نے خود کو اس بم کو پھاڑ دیا، وہ اصل میں روڈ پہ پھٹا ہے باہر۔
لوگوں نے خودکش حملہ آور کے دوسرے ساتھی کو دبوچ لیا تھا، اس پر تشدد کر کے اسے پولیس کے حوالے کر دیا۔ اس کی شناخت मोहम्मद उस्मान के तौर पर हुई है। ये शनाख्त खुद उसने कराई है। उसने पुलिस को बताया कि वो क्वेटा का रिहायशी है। वो और उसका साथी एक रोज कबल क्वेटा से शिकारपुर पहुंचे थे। पुलिस का कहना है कि हलाक हो जाने वाले हमला आवर की शनाख्त अब्दुल रहमान के तौर पर हुई है। वजीर आला सैयद मुराद अली शाह ने शिकारपुर पहुंचकर जाय वारदात का मुआयना किया और जख्मी अहलकारों की अयादत भी की। उन्होंने कहा कि पुलिस अहलकारों की बहादुरी की वजह से ईद के रोज दहशतगर्दी का बड़ा हमला नाकाम बना दिया गया है। वाके के खिलाफ शिया तंजीमों के कारकुनों ने खानपुर के करीब से गुजरने वाली इंडस हाईवे पर धरना दिया और वाके के पसे पुश्त जिम्मेदार अफराद की गिरफ्तारी का मुतालबा भी किया। डेढ़ साल कबल जनवरी सन 2015 को भी शिकारपुर की एक इमाम बारगाह में होने वाले बम धमाके के नतीजे में 61 अफराद हलाक हो गए थे और उतने ही जख्मी हुए थे।
हैदराबाद से ये सहाफी अली हसन
बात बीबीसी के साथ।
कौम आपका मेहनत का जवाब इस अंदाज में देगी कि आप हैरान रह जाएंगे। ये क्रिकेट है।
अपनी आरा मसाइल और सवाल हमें भेजिए, इन्हें जुमेरात को हफ्तेवार सिलसिले आपकी बात में शामिल किया जाएगा।
हुक्मरान जिस तरह हमारा जनरल साहब आया है,
मेरा नवाज शरीफ और रायल शरीफ और
अपनी राय भेजिए ट्विटर फेसबुक और ऑडियो बूम के जरिए बीबीसी उर्दू को।
मेरी गुजारिश है बीबीसी से,
मेरी सवाल ये है कि वसतुल्ला खान की बात से
आप माजी की तरह हमारे टोल फ्री नंबर के जरिए भी प्रोग्राम का हिस्सा बन सकते हैं। नंबर है 0800-222-75। मोबाइल फोन से इस नंबर पर कॉल मुफ्त नहीं होगी। पाकिस्तान से बाहर के सामिन आपकी बात में शामिल होने के लिए 0092562611139 पर कॉल कर सकते हैं।
और अब खेलों का अहवाल सबा रहमत की जबानी।
खिलाड़ी ओएन मॉर्गन और एलेक्स हेल्स ने इंग्लैंड और बांग्लादेश के दरमियान 7 अक्टूबर को होने वाले 3-1 रोजा मैच और 2 टेस्ट मैचों की सीरीज में सिक्योरिटी की बिना पर शमूलियत इख्तियार ना करने का फैसला किया है, जिस पर इंग्लैंड क्रिकेट टीम के बांग्लादेश के दौरे के लिए मुंतखब करदा कप्तान बटलर का कहना है कि वो इस बात को जानते हैं कि मॉर्गन और हेल्स ने बांग्लादेश ना जाने का फैसला क्यों किया और कहते हैं,
मैं अपने साथी
खिलाड़ियों के इस फैसले की इज्जत करता हूँ और मैं ये अच्छी तरह समझ सकता हूँ कि तमाम स्क्वाड की जानिब से बांग्लादेश जाने या ना जाने का फैसला करना आसान नहीं था।
बांग्लादेश के शहर ढाका में गुज़िश्ता माह होने वाले बम धमाके के बाद किसी भी इंटरनेशनल टीम ने बांग्लादेश का दौरा नहीं किया। फुटबॉल में इंग्लिश प्रीमियर लीग के क्लब एवर्टन ने सदरलैंड की टीम को 3-0 से शिकस्त दी है। एवर्टन की जानिब से खिलाड़ी रोमेलियो लाकाको ने 11 मिनट में 3 गोल किए और वो प्रीमियर लीग के इस सीजन में पहले हैट्रिक करने वाले खिलाड़ी हैं। एवर्टन के मैनेजर क्यूमैन रोनाल्ड ने खुशी का इजहार करते हुए कहा,
मुझे अपने खिलाड़ियों पर पूरा एतमाद है। शुरुआत तो बहुत अच्छी रही और मुझे उम्मीद है कि टीम के तमाम खिलाड़ी इसे जारी रखेंगे।
5 मरतबा ग्रैंड स्लैम जीतने वाली टेनिस की प्लेयर मारिया शरापोवा पर डोपिंग के जुर्म में लगे 2 साल तक ना खेलने की पाबंदी को हटाने की अपील को अगले माह अक्टूबर में कोर्ट में पेश किया जाएगा। 29 साल रशियन खिलाड़ी के मुताबिक वो 2006 से कुछ सेहत के मसाइल की वजह से ड्रग्स का इस्तेमाल कर रही थी। फुटबॉल के नॉन लीग खिलाड़ी डेनियल विल्किंसन पीर को होने वाले एक मैच में खेल के दौरान पिच पर गिरने से वफात पा गए हैं। 26 साल शॉलैंड के डिफेंडर डेनियल की वफात खेल के दौरान दिल का दौरा पड़ने से हुई।
खेलों का अहवाल सबर अहमद की जबानी। भारत में तहजीब का गहवारा कहलाने वाला शहर लखनऊ कभी शिया सुन्नी फसादात की खबरों का मरकज बनता था। वहां से ऐसी खबरें आती थी, लेकिन हालिया बरसों के दौरान वहां से फिरके वाराना हम आहंगी की सदाएं बुलंद हो रही हैं। गूंज सरबीन में आने को है। सरबीन का नस्फ आया, इस मौके पर खास खास खबरों का खुलासा आता है। आज खबरों की जिम्मेदारी शुमाइला खान की है।
ये انڈیا کے زیر انتظام کشمیر میں عید الاضحیٰ کے موقع پر آج علیحدگی پسندوں کی جانب سے اقوام متحدہ مبصر کے دفتر تک مارچ کی اپیل کے پیش نظر وادی کے تمام 10 اضلاع میں کرفیو لگایا گیا اور موبائل اور انٹرنیٹ سروسز معطل رکھی گئیں. آج صبح سیکیورٹی فورسز اور مظاہرین کے درمیان تصادم میں 2 افراد ہلاک و متعدد زخمی ہوئے ہیں. پاکستان کے صوبہ بلوچستان کے دارالحکومت کوئٹہ میں ایک بم حملے میں بلوچستان کانسٹیبلری کا ایک اہلکار ہلاک جبکہ 5 زخمی ہوئے ہیں. روس کا کہنا ہے کہ اس نے حلب میں شام کی اہم شمالی سرحد پر اپنے فوجی دستے تعینات کیے ہیں جس کا مقصد شام کی سرحد پر آنے والی امداد کے لیے مناسب راستے کی فراہمی کو یقینی بنانا ہے. امریکہ اور اسرائیل کے مابین ریکارڈ دفاعی معاہدے پر اتفاق ہو گیا ہے جس کے تحت امریکہ اگلے 10 سالوں میں اسرائیل کو 38 ارب ڈالر دفاعی امداد کی مد میں دے گا. یہ بی بی سی اردو سروس ہے.
خاص خاص خبروں کا خلاصہ آپ نے شمیلہ خان سے سنا اور حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. لکھنؤ تہذیب کا گہوارہ رہا ہے لیکن وہاں سے شیعہ سنی فسادات کی خبریں بھی آیا کرتی تھیں, لیکن یقین کیجئے وہیں سے شیعہ سنی اتحاد اور یگانگت کی صدایں آ رہی ہیں. اس کی گونج میں نے آپ سے کہا تھا نا بی بی سی میں آنے کو ہے. اس کا احوال سنیے پہلے نازیہ میمن سے.
تفصیل کے مطابق سنی عالم مولانا قمر عالم کی امامت میں شیعہ مسلک کے سرکردہ عالم دین مولانا قلب صادق کی قیادت میں بڑی تعداد میں شیعہ مسلک کے لوگوں نے نماز ادا کی اور اس موقع پر بین المذاہب عید میلن کا پروگرام بھی رکھا گیا. بین المذاہب اتحاد کے لیے کوشاں تنظیم شولڈر ٹو شولڈر کے سیکرٹری نے بی بی سی کو بتایا کہ لوگ بڑی تعداد میں امام بارگاہ میں جمع ہوئے اور دنیا کو یہ پیغام دیا کہ شیعہ سنی صلح و آشتی سے رہ سکتے ہیں. جبکہ شیعہ رہنما اور تنظیم کے ایک عہدیدار سپتین باقری نے ہمیں بتایا کہ گزشتہ سال کے مقابلے میں اس بار دوگنی حمایت ملی اور ایسا لگتا ہے کہ لکھنؤ شہر وہ دھبا دھونا چاہتا ہے کہ کبھی یہ شہر شیعہ سنی فسادات کے لیے جانا جاتا تھا. انہوں نے مزید بتایا کہ اس سے دنیا کے سامنے یہ پیغام گیا ہے کہ شیعہ سنی شانے سے شانہ ملا کر ایک ساتھ نماز ادا کر سکتے ہیں, ایک ساتھ رہ سکتے ہیں. انہوں نے کہا چونکہ لکھنؤ ادب اور ثقافت کا مرکز رہا ہے اس لیے ہمارا یہ خیال ہے کہ یہاں سے جو بات نکلتی ہے وہ دنیا بھر میں جاتی ہے اور یہ صرف آج کی ہی بات نہیں بلکہ یہ گزشتہ 500 سال سے ہوتا رہا ہے اور اس کے اثرات ہندوستان میں دیکھے جاتے رہے ہیں. شولڈر ٹو شولڈر کے فیس بک پر ایک پوسٹ میں بتایا گیا کہ دہلی کے زور باغ میں شاہ مردان درگاہ میں شیعہ عالم کے پیچھے بہت سے سنی بھائیوں نے نماز ادا کی.
بی بی سی اردو ڈاٹ کام کی رپورٹ آپ نے نازیہ میمن سے سنی. اگر چاہیں تو آپ بی بی سی اردو ڈاٹ کام پر آس پاس کے خانے میں عید الاضحیٰ پر لکھنؤ میں شیعہ سنی اتحاد پر بھی اس کی تفصیل پڑھ سکتے ہیں. میں نے اسی موضوع پر لکھنؤ میں سنی مسلک کے عاطف حنیف سے بات کی. باور کرایا کہ دیکھیں شیعہ سنی اختلافات حد سے زیادہ بڑھ چکے ہیں, بالخصوص اگر سعودی عرب اور ایران کے تناظر میں دیکھا جائے تو. لیکن آپ لوگوں کے لیے کیسے ممکن ہوا کہ آپ دونوں فرقوں کو ایک ساتھ نماز ادا کرنے پر آمادہ کر پائے؟
جی دیکھیں, اس میں ہوا یہ کہ پچھلے سال جب یہ موقع تھا بقرعید کی نماز کا وقت ہو رہا تھا تو ذہن میں ایک یہ خیال گیا کہ لکھنؤ جیسے کہ آپ کہہ سکتے ہیں کہ لٹریچر اور کلچر کا ایک مرکز ہے, کا ایک نام ہے, ایک وجود ہے, لیکن یہاں پہ کچھ پچھلے سالوں میں کچھ ایسی گڑبڑیاں ہوئی کہ جس کی وجہ سے نام تھوڑا سا خراب ہوا. تو ایک یہ ذہن میں خیال گیا کہ اگر کچھ ایسا کیا جائے, کیونکہ اس طرح کی نماز جو ہے وہ حرم شریف میں مکہ مدینہ میں ہوتی ہے,
ٹھیک ہے,
اور اگر وہاں ہوتی ہے تو اس کا مطلب ہے کہ ٹیکنیکلی ہو سکتی ہے, لیکن ہندوستان میں اور دوسرے اس طرح کے ملکوں میں اس چیز کو سوچنا اپنے آپ میں بہت مشکل کام تھا. تو بس وہ تھاٹ جو تھا وہ ذہن میں تھا کہ اگر یہ مکہ مدینہ اور سعودیہ میں کوئی چیز ہو سکتی ہے تو پھر وہ لکھنؤ میں کیوں نہیں ہو سکتی ہے. اس طرح سے کر کے ہم لوگ 5-7 لوگ تھے. ظاہر ہے کہ اس وقت مشکل بہت تھا کہ آپ لوگوں کو کیسے کنوینس کریں گے, کیونکہ آج تک کبھی لکھنؤ میں یا ہندوستان میں اس طرح کی چیز ہوئی نہیں ہے. تو اس میں اعلیٰ حضرت مولانا قلب صادق صاحب کا بہت بڑا کنٹریبیوشن ہے. ہم لوگ ان سے جب ملے تو انہوں نے کہا نہیں, بالکل ٹیکنیکلی آپ لوگ صحیح سوچ رہے ہیں, اور ایران میں اور دوسرے اس طرح کے جو ملک ہیں مڈل ایسٹ کے وہاں پہ اس طرح کی چیزیں ہوتی ہیں لیکن اتنے بڑے پیمانے پہ نہیں اور آرگنائز نہیں ہوتی. تو وہاں سے پھر وہ چیز شروع ہوئی اور پھر بڑھتی چلی گئی. ظاہر ہے تھوڑی سی بیچ میں دقتیں بھی آئی, مخالفت بھی ہوئی, لیکن وہ بہت چھوٹا تھا آپ کہہ لیجیے کہ اس کا پہلو تھا.
محترم عاطف انی صاحب, آپ کو لگتا ہے کہ سماجی سطح پر بھی تبدیلی آ رہی ہے, لوگ اختلافات کو بھلانے یا کم از کم انہیں پس پشت ڈالنے کے لیے تیار ہیں, کیا ایسا ماحول بن گیا ہے, بن رہا ہے؟
हाँ बिल्कुल फर्क है, जैसे मैं बताऊँ पिछली बार भी ये हुआ था, लेकिन पिछली बार लोगों की तादाद थोड़ी सी कम थी, लेकिन उसके बाद जो बकरीद के बाद मुहर्रम हुई तो यहाँ पे जैसे जो मजलिसों का दौर होता है तो उसमें बहुत सारे सुन्नी हजरात ने, बल्कि जो इमाम लोग थे, जो मौलाना लोग थे, उन्होंने मजलिसों में जाके खिताब किया था। ये अपने आप में लखनऊ में पहली बार इस तरह का कोई मौका था, और इस बार जो थी क्योंकि मैसेज ऑलरेडी स्प्रेड हो चुका था कि पिछली बार ऐसा कुछ हुआ है, तो इस बार लोगों की तादाद जो थी वो ज्यादा थी, लोगों ने उसको बहुत दिल से सराहा और तरह तरह के मतलब लोगों ने कहा भी कि अब जाहिर है ये यहाँ हो सकता है तो हिंदुस्तान के दूसरे शहरों में भी ये हो सकता है। तो हमें ये भी मैसेज जो है अलग अलग शहरों से व्हाट्सएप के थ्रू, सोशल मीडिया, फेसबुक पर लोगों को मतलब एक वो एक हिम्मत आ गई है कि नहीं ये चीज हो सकती है प्रैक्टिकली।
आतिफ हनीफ साहब, शिया सुन्नी इख्तलाफात तो सदियों पुराने हैं ना सर, क्या आप लोगों को लोगों की ऐसी कोई जामे हिकमत अमली है या बना सकते हैं जिसमें इख्तलाफात पर बातचीत हो सके बजाय इसके कि लड़ाई झगड़ा हो, इफाम और तफीम के साथ लोग एक जगह बैठें, बात करें और हल निकालें?
नहीं देखिए, हमारा मकसद जो है, क्योंकि देखिए जो भी फर्क है, जैसे कि आज जहाँ पे बात भी हुई थी कलवे सादिक साहब ने बड़ी अच्छी बात की, देखिए जो 97% चीजें हैं वो कॉमन है, फर्क जो है वो सिर्फ 3% है, लेकिन 3% ही हाईलाइट होता है। तो हमें देखना ये चाहिए कि वो 97% जो है वो बेसिकली हाईलाइट हो और उस पर बात हो। अच्छा, दूसरी बात ये है कि हमारा मकसद यहाँ पे वो जो पिछले 1400 साल में जो फर्क आए हैं, हम उसको जाहिर है उस गैप को नहीं भर सकते या उन फर्क को बराबर नहीं कर सकते। हमारा मकसद जो एक वर्ड होता है पीसफुल कोएग्जिस्टेंस, जो भी है, चाहे अगर हम फिरके की बात करें, अलग अलग मजहब की बात करें, सब लोग अपनी चीजों को फॉलो करें लेकिन एक साथ में रहना सीखें, वो मकसद है। पीसफुल को एग्जिस्टेंस जो है वो मकसद है, और ये शिया सुन्नी में ही नहीं, ये दूसरे मजहब में भी हमारा ये आगे, पिछले भी हमने कुछ साल में भी ये कुछ काम किया और आगे भी इंशाल्लाह ऐसी चीजें होंगी कि अलग अलग मजहब के लोग एक साथ रहें।
चलो, ये तो सब हरा हरा हो गया, जरा कांटों पे, जरा छालों पे, बबूल पे और जो बिखरी हुई करचियां शीशे की उन पर बात करें। आप लोगों के लिए मुश्किल क्या है, कहाँ आपकी बात नहीं सुनी जा रही, कहाँ नहीं सुनी जाएगी, कट्टरपंथी या इंतहाई सख्त अकीदे के लोगों की तरफ से आपको भी अंदाजा है मुखालफत का सामना तो होगा ना?
जी जी, नहीं जाहिर है वो थोड़ी मुखालफत तो पिछले बार भी इस तरह की थी, लेकिन ओपन नहीं थी। मतलब जाहिर है देखिए, कोई चीज अगर पिछले कोई सालों से चली आ रही है, चाहे वो बचपने से कह लीजिए, किसी की कोई आदत है, अचानक से आप एक नई चीज बता दिए तो लोगों को वो लगता तो है कि ये क्यों हो रहा है, हम तो बचपने से ऐसे देखते हैं पिछले 100-200-500 साल से। लेकिन उस तरह की मुखालिफत नहीं आई सामने की कोई बिल्कुल तलवारें निकाल के खड़ा हो जाए, वो वाली चीज अल्लाह के शुक्र से नहीं आई। लेकिन हाँ, थोड़ा सा रिजेंटमेंट शुरू में पिछले साल ज्यादा था और इस बार वो रिजेंटमेंट नहीं दिखा। इस बार वही मैंने कहा ना, क्योंकि पिछले साल पहली बार था तो लोगों को लगा कि ये टेक्निकली कैसे हो सकता है। मतलब लोगों को ये कहना था कि ये तो इम्पॉसिबल है, लखनऊ जैसी जगह में जो यहाँ से मतलब पिछले 50-100 साल की जो यहाँ पे हिस्ट्री है, तो लोगों को पिछले साल ये था कि टेक्निकली ये हो ही नहीं सकता, इम्पॉसिबल है। इस बार वो चीज इम्पॉसिबल वर्ड निकल गया और लोगों ने इसका बहुत ही खुले दिल से इसका जो है वो इस्तकबाल किया।
लखनऊ से ये थे शोल्डर टू शोल्डर नामी तंजीम के सेक्रेटरी सुन्नी मसलक के आतिफ हनीफ। ईद की शिया सुन्नी मुशतरका नमाज पर मैंने लखनऊ से ही शिया आलिम कल्बे सादिक से भी बात की। उनसे मेरा सवाल था कि एक ऐसे वक्त जब दुनिया भर में मुसलमान फिरकेबंदी की बुनियाद पर एक दूसरे के गले काटते फिर रहे हैं, ऐसा कैसे मुमकिन हुआ कि आपने एक साथ नमाज पढ़ी औरों से पढ़वाई?
देखिए, मसला यह है, जो हमने यहाँ पर लेक्चर दिया था उसमें कहा भी था कि कोई धर्म ऐसा नहीं है, मतलब जिसमें फिरके न हो, हिंदुओं में फिरके हैं, क्रिश्चियन में फिरके हैं, बुद्धिस्ट में फिरके हैं, लेकिन फिरका वाराना फसाद किसी धर्म में नहीं, दीन दीन मजहब में नहीं होता। ये खाली मुसलमानों की बदकिस्मती है कि इसमें फिरकावादियों का जहर इतना घोल दिया गया है कि एक दूसरे को बर्दाश्त करने पर तैयार नहीं। लेकिन ये जो मूव हुआ, ये पहली मरतबा नहीं हुआ है। अब से 5-6 साल पहले मैं ईदगाह लखनऊ की जो सबसे बड़ी सुन्नी हजरात थी, वहाँ मौलाना खालिद रशीद फंगी मेहरी साहब के पीछे नमाज पढ़ती हूँ।
अच्छा अच्छा,
एक दफा और भी मैं इस तरह से पढ़ती हूँ। ये अब जो हुआ, ये जरा ज्यादा ऑर्गेनाइज सेकंड हुआ, शोल्डर टू शोल्डर एक यहाँ मूवमेंट है बच्चों का, सुन्नी शिया का, उन लोगों ने किया। और इसमें जो बात थी वो ये कि हमने तो खाली सुन्नियों को बुलाया था कि वो नमाज पढ़ें और शियों को बुलाया था कि साथ साथ नमाज पढ़ें, मगर आप यकीन करें कि जो क्रिश्चियन की चीफ थे वो भी आ गए, जो बुद्धिस्ट की चीफ थे वो भी आ गए, हिंदुओं के जो धर्म गुरु थे वो भी आ गए। इसका मतलब ये कि ये जो मुसलमानों में आपस में झगड़ा हो रहा है,
یہ ہر دل کی آواز ہے کہ یہ نہیں ہونا
صحیح.
ہم کو بہت انکریجمنٹ.
ٹھیک ہے, تو یہاں علامہ قلبی صادق صاحب, آپ نے خود ایک سنی امام کے پیچھے نماز ادا کی, آپ نے خود بتایا کہ اس سے پہلے بھی آپ یہ قدم اٹھا چکے ہیں, آگے اس طرح کر چکے ہیں, تو میرا سوال یہ ہے کیا یہ سلسلہ مزید آگے بڑھے گا یا یہ محض علامتی ہے؟ کیا دوسرے علماء کی حمایت شامل ہے اس اقدام میں؟
تو اس میں دیکھیے, اول تو بات یہ ہے کہ میں دو سال پہلے جو ہمارے یہاں کے سب سے بڑے مجتہد ہیں آغا سیستانی جو نجف اشرف میں ہیں,
جی میں سن رہا ہوں آپ کو, میرے نام
میں ان کے پاس گیا تھا, انہوں نے مجھے تنہائی میں بلا کے کچھ باتیں کی, اس میں سے ایک بات یہ بھی تھی اہم کہ تم اپنی زندگی شیعہ سنی اتحاد کے لیے وقف کر دو گے. تو میں ان کا مقلد ہوں, میں ان کی حکم کا بندی میں ہمارے جو سب سے بڑے مجتہد ہیں انہوں نے وہ کہا, اور یہی حکم جو ہے وہ اللہ خامنے کا ہے اور جتنے بھی بڑے بڑے مراجع ہیں ہمارے مجتہدین ان سب کے فتوے میرے پاس موجود ہیں. ان میں مختلف فتاوا میں اختلاف ہے لیکن ایک مسئلے میں کوئی اختلاف نہیں ہے, جو زندہ اور مردہ فتاوا تقریباً 28 علماء کے میرے پاس موجود ہیں کہ شیعوں کو کوئی ایسی بات نہیں کہنا چاہیے یا کرنا چاہیے جس سے سنی فرقے کے افراد کی دلازاری, تو اصل مسئلہ دلازاری کا ہے, دلازاریاں ختم ہو جائیں گی تو اختلاف شروع ہو جائے گا.
یہاں علامہ قلبِ صادق صاحب مجھے اجازت دیجیے, میں ایک چیز اور پوچھوں آپ سے.
جی فرمائیے.
شیعہ سنی اختلافات کی نوعیت صدیوں پرانی ہے, یہ آپ کو بھی پتا ہے مجھے بھی پتا ہے, لیکن یہ کون لوگ ہیں جو آیا یہ اختلافات پر یقین نہیں رکھتے یا ایسے یا اسے سنجیدہ نہیں سمجھتے اور یہ چاہتے ہیں کہ اختلافات ختم چاہے نہ ہو مگر مل جل کر رہنا تو چاہیے نا, میں بیچ کا جو کیتھارسس ہے, جو لاجک ہے, جو تھیری ہے وہ سمجھنا چاہ رہا ہوں.
جی دیکھیے, اصل یہ ہے کہ جیسا کہ میں نے عرض کیا کہ شیعہ سنی اختلاف ہی نہیں ہے, مسلمانوں کے جتنے اختلاف ہیں ان میں آپس میں دشمنیاں ہیں. آپ یقین فرمائیں کہ شیعہ سنی اختلاف سے زیادہ دیوبندی اور وہاں بھی اختلاف, دیوبندی اور بریلوی اختلاف ہے, بہت زیادہ اختلاف ہے, اللہ رحم کرے. تو ہماری تو نظر سارے اختلافات کے اوپر, شیعہ سنی تھوڑی دیوبندی اور مختلف فرقے ہیں سوا, ہماری جو سلو ہے وہ داعش سے یا طالبان سے یا جو ان سے ہماری سلو نہیں ہوتی. اس کے علاوہ جتنے بھی لوگ ہیں وہ سب ہماری بات سننے کو تیار ہیں, ہم ان کی بات سننے کو تیار ہیں, کوئی آیا میڈیا نکالنے کی.
تو یہ جس مقام پر لے آئے ہیں آپ مجھ کو, وہاں علامہ صاحب مجھے اجازت دیجیے میں ایک چیز اور پوچھوں, کتنی تعداد ہوگی, کتنی تعداد ہوگی اندازن ایسے لوگوں کی کہ جو بات سن رہے ہیں؟ پوچھنا میں یہ چاہ رہا ہوں, آیا سماجی سطح پر کیا سماجی سطح پر کسی تبدیلی کے آثار آپ کو نظر آ رہے ہیں؟
جی میں تو ہمیشہ آپٹیمسٹک ویو رکھتا ہوں اور مجھے امید ہے کہ جو رسپانس مل رہا ہے, آج میرے پاس اطلاع آئی ہے کہ ہندوستان کے بہت سے شہروں میں یہ پروگرام ہوا ہے اسی طرح کا, جس میں شیعہ سنی مشترکہ نماز ہوئی ہے, اور امریکہ اور یوروپ میں بھی ہمارا میسج جو ہے پہنچ چکا ہے, وہ لوگ اس کو پسند کر رہے ہیں, کچھ لوگ ناپسند بھی کر رہے ہوں گے لیکن وہ اس وقت دباؤ میں, شدید دباؤ میں, اس لیے کہ داعش اور طالبان کی وجہ سے مسلمان اس وقت بہت زیادہ پرابلم میں ہیں. وہ دیکھ رہے ہیں کہ اختلاف بڑھتے بڑھتے کس حد تک پہنچتا ہے کہ آدمی داعش و طالبان کا ایسا بھی وہ ٹیررسٹ ہو جاتا ہے, جن کے اسلام جو مرسی بیسڈ ریلیجن ہے, جو مرسی ختم ہو جائے تو اسلام کہاں سے رہے؟
یہاں میں یہ بھی پوچھنا چاہوں گا, آپ کو میری آواز آ رہی ہے علامہ صاحب؟ ایسے میں جب کہ معاملات اس نہج تک آ چکے ہیں علامہ قلبِ صادق صاحب کے حج کے بائیکاٹ تک بات جا پہنچی ہے, آپ کیا پیغام دیں گے دنیا کو؟
میں ایک بہت معمولی حیثیت رکھتا ہوں, شخصیت میری بہت معمولی ہے, میں دنیا کو پیغام یہی دوں گا کہ کبھی کوئی مسئلہ لڑائی جھگڑے دنگے اور گولیوں سے حل نہیں ہوا ہے آج تک تاریخ میں, ہمیشہ ہم کو ڈائیلاگ کرنا چاہیے, بات چیت کے ذریعے, افہام و تفہیم کے ذریعے مسائل کا حل نکلنا چاہیے. میں نے یہاں بھی جو تقریر کی تھی پہلے, اس میں یہی عرض کیا تھا کہ اللہ دکھائی دیتا مگر اس کا کلام ہمارے سامنے موجود ہے, رسول اپنی قبر میں آرام فرما رہے ہیں مگر ان کی احادیث موجود ہیں. انہی دو بیسس کے اوپر ہم لوگ آپس میں بیٹھ کر افہام و تفہیم کے ساتھ کوئی ایسے وایا میڈیا اور یا باتیں نکال لیں جس سے مسلمانوں میں دشمنیاں اختلاف ختم ہو جائے. اور مجھے بڑی خوشی ہوئی کہ میرے بعد جو سنی عالم تھے انہوں نے تقریر کی, انہوں نے تو بات کو بہت آگے بڑھا دیا, انہوں نے یہ کہا کہ ہم تیار ہیں قلبِ صادق صاحب کی قیادت میں ہم اس مہم کو سر کرنے کے لیے تیار ہیں, زیادہ اور کیا ہوگا.
آج تک کوئی بھی جھگڑا گولی ڈنڈے اور طاقت کے استعمال سے طے نہیں ہوا, ڈائیلاگ کی ضرورت ہے. یہ تھے لکھنؤ سے علامہ قلب صادق, اور ان سے قبل آپ نے شولڈر ٹو شولڈر تنظیم کے سیکرٹری سنی مسلک سے وابستہ عاطف حنیف کی باتیں سنی. اس خبر کا پس منظر ہماری ویب سائٹ bbcurdu.com پر موجود ہے. لکھنؤ سے یہ صدا اٹھی ہے شیعہ سنی اتحاد کی, دونوں مسالک نے مل کر شولڈر ٹو شولڈر نماز ادا کی ہے. دنیا سے پوچھا گیا ہے کہ جب یہ سب کچھ یہاں ہو سکتا ہے, دیگر ممالک میں ہو سکتا ہے, تو دنیا تمام میں کیوں نہیں ہو سکتا. ہم نے سوچا یہ مضمون اور یہ عنوان خاصا دلچسپ ہے اور دیگر موضوعات سے ہٹ کر کے ہے, گولی ڈنڈے دھماکے مار پٹائی اتحاد کی بات تھی نا, اس لیے اس کو سربین میں شامل کیا گیا. آیا ہوں میں اپنی ویب سائٹ bbcurdu.com پر دیکھنے کے لیے کہ یہ اس وقت کس سے لیڈ کر رہی ہے. اسرائیل اور امریکہ کے درمیان تاریخی دفاعی معاہدہ, جس کے تحت اسرائیل کو امریکہ 38 ارب ڈالر کی امداد دے گا, یہ خبر بھی سربین میں آئی تفصیل کے ساتھ. عید کے دن کرفیو, ڈرون سے نگرانی کشمیر کا معاملہ تھا, اس سے تو ظاہر ہے پورا سربین لیڈ ہوا ہے, لیکن اس کے علاوہ آپ کون سی خبریں پڑھ رہے ہیں؟ آ کر کے میں نے دیکھا ہے تو ایک ہے کہ سعودی عرب میں پھنسے پاکستانیوں کے مصائب, یہ اس وقت آپ چوتھے نمبر پر پڑھ رہے ہیں, اور فوجی اہلکاروں پولیس کے درمیان لڑائی کی تحقیقات جاری ہیں, آئی ایس پی آر کی طرف سے یہ سٹیٹمنٹ ہے, اس کی بھی تفصیل bbcurdu.com پر موجود ہے. سربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں.
آپ کے بعد بی بی سی کے ساتھ
قوم آپ کے محنت کا جواب اس انداز میں دے گی کہ آپ حیران رہ جائیں گے. یہ کرکٹ ہے.
اپنی آرا مسائل اور سوال ہمیں بھیجیے, انہیں جمعرات کو ہفتے وار سلسلے آپ کی بات میں شامل کیا جائے گا.
ایسے حکمران جس طرح ہمارا جنرل صاحب آیا ہے.
میرا نواز شریف اور رائل شریف اور
اپنی رائے بھیجیے ٹویٹر فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو کو.
میری گزارش ہے بی بی سی سے, میری سوال یہ ہے کہ وسط اللہ خان کی بات سے
آپ ماضی کی طرح ہمارے ٹول فری نمبر کے ذریعے بھی پروگرام کا حصہ بن سکتے ہیں. نمبر ہے 0800-222-75. موبائل فون سے اس نمبر پر کال مفت نہیں ہوگی. پاکستان سے باہر کے سامعین آپ کی بات میں شامل ہونے کے لیے 0092-5126-111-39 پر کال کر سکتے ہیں.
حالات حاضرہ کا پروگرام سربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. پاکستان کے صوبہ بلوچستان کے دارالحکومت کوئٹہ میں ایک بم حملے میں بلوچستان کانسٹیبلری کا ایک اہلکار ہلاک ہوا ہے. سریاب روڈ پر ہونے والے اس بم حملے میں 7 افراد زخمی ہوئے, جن میں کانسٹیبلری کے 5 اہلکار بھی شامل ہیں. تفصیل کے ساتھ کوئٹہ سے محمد کاظم.
یہ دھماکہ سریاب روڈ پر گیلو پمپ کے قریب ہوا. بلوچستان حکومت کے ترجمان انوار اللہ کاکڑ نے بی بی سی کو بتایا کہ اس علاقے میں نامعلوم افراد نے سڑک کنارے دھماک خیز مواد نصب کیا تھا. یہ دھماک خیز مواد اس وقت پٹ گیا جب بلوچستان کانسٹیبلری کی ایک گاڑی وہاں سے گزر رہی تھی. دھماکے کے باعث بلوچستان کانسٹیبلری کا ایک اہلکار ہلاک جبکہ 7 افراد زخمی ہوئے. زخمیوں میں بلوچستان کانسٹیبلری کے 5 اہلکار بھی شامل ہیں. زخمیوں کو پہلے طبی امداد کے لیے سیول اسپتال کوئٹہ منتقل کیا گیا, بعد میں انہیں CMH منتقل کر دیا گیا. ہسپتال ذرائع کے مطابق ایک زخمی اہلکار کی حالت تشویشناک ہے. سریاب کوئٹہ شہر کے جنوب میں واقع ہے. سریاب میں نہ صرف شہر کی ایک بڑی آبادی رہائش پذیر ہے, بلکہ کوئٹہ شہر کو بلوچستان کے دوسرے علاقوں کے علاوہ کراچی, ایران سے متصل سرحدی علاقہ تفتان اور سندھ کے علاقے جیکب آباد سے ملانے والی شاہراہیں بھی اس علاقے سے گزرتی ہیں. سریاب کا شمار کوئٹہ شہر کے ان علاقوں میں ہوتا ہے جہاں بلوچستان میں آلات کی خرابی کے بعد سے امن و امان کی صورتحال زیادہ خراب ہے. سریاب کے علاوہ کوئٹہ شہر کے دیگر علاقوں میں بھی رواں سال کے دوران پولیس اہلکاروں پر حملوں کے واقعات کمی و بیشی کے ساتھ جاری ہیں. رواں سال اب تک ان حملوں میں پولیس کے 34 سے زائد اہلکار ہلاک اور متعدد زخمی ہوئے. محمد کاظم, بی بی سی, کوئٹہ.
انڈیا کی شمالی ریاست پنجاب میں جلد ہی ریاستی اسمبلی کے انتخابات ہوا چاہتے ہیں, اور وہاں اقتدار کی دوڑ میں اب تک حکمراں اکالی دل, کانگریس اور عام آدمی پارٹی شامل تھی, لیکن اب سابق کرکٹر نوجوت سنگھ سدھو بھی میدان میں آئے ہیں, اس کے بعد اب یہ انتخابی دوڑ اور دلچسپ اور پیچیدہ ہو جائے گی. سدھو آج کل ٹی وی پر ایک کامیڈی پروگرام سے وابستہ ہیں اور اپنی دلچسپ فکر بازی اور شعر و شاعری کے لیے بھی مشہور ہیں. دلی سے سہیل حلیم.
नवजोत सिंह सिद्धू कभी अपनी बैटिंग के लिए मशहूर थे लेकिन इसके बाद वो भारतीय जनता पार्टी में शामिल हो गए और चार मरतबा अमृतसर से पार्लियामान के लिए मुंतखब हुए लेकिन 2014 के पार्लियामानी इंतखाबात में बीजेपी ने उनका टिकट काटकर अमृतसर से अपने सीनियर लीडर अरुण जेटली को मैदान में उतारा मिस्टर जेटली इलेक्शन तो हार गए लेकिन अब वजीर खजाना है लेकिन टिकट न मिलने के बाद से बीजेपी से नवजोत सिंह सिद्धू की नाराजगी का सिलसिला शुरू हो गया आज एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए उन्होंने कहा कि बीजेपी उन्हें एक शोपीस बनाकर रखना चाहती थी पंजाब में 10 साल से अकाली दल और बीजेपी की मखलूत हुकूमत है पंजाब के वजीर आला प्रकाश सिंह बादल और उनके बेटे सुखबीर सिंह बादल को निशाना बनाते हुए सिद्धू ने कहा कि अब पंजाब को एक ही खानदान की इजारादारी से आजाद कराने का वक्त आ गया है
काले बादल ऐ मंडराउंदे है पट्टू छड़न ही नहीं दे ऐ मंडराउंदे है सूरज निकल नहीं दिया ते लोकां दी आवाज कहंदी है अंधेरा बहुत काले बादल चीर के अब सूरज निकलना चाहिए जैसे भी हो ये मौसम बदलना चाहिए और जो चेहरे रोज बदलते हैं नकाबों की तरह अब जनाजा धूम से उनका निकलना चाहिए
कुछ दिन पहले उन्होंने पार्टी छोड़ी तो ये कयास आ रही थी कि उन्हें अरविंद केजरीवाल की आम आदमी पार्टी वजीर आला के ओहदे के लिए अपना उम्मीदवार बनाएगी लेकिन सिद्धू ने पार्टी में शामिल होने से इनकार कर दिया उनका दावा है कि अरविंद केजरीवाल ने उन्हें ये पेशकश की थी कि अगर वो इलेक्शन न लड़े तो उनकी अहलिया को वजीर बनाया जा सकता है
कहना सिद्धू साहब तुम इलेक्शन मत लड़ो गरबाजी को लड़ा दो हम उसको मंत्री बनाते हैं मेरे गाना याद आ गया बोली सूरत दिल के खोटे नाम बड़े और तरछन छोटे फटने याद आ गया
जवाब में आम आदमी पार्टी के लीडर संजय सिंह ने कहा
मैं यही कह रहा हूँ कि जो बातें वो मीडिया के सामने कह रहे हैं दरअसल वो सच नहीं है और जो सच है वो ये है कि उन्होंने खुद से अपनी पत्नी के चुनाव लड़ने की बात कही थी अपने चुनाव लड़ने की एक बार भी उन्होंने बात कही ही नहीं
आम आदमी पार्टी ने गुज़िश्ता पार्लियामानी इंतखाबात में 4 सीटें जीती थी और चारों पंजाब से और बहुत से तज्जिया निगार मानते हैं कि पार्टी वहां कांग्रेस और अकाली दल को मजबूत टक्कर दे सकती है और ये कि सिद्धू के पार्टी में शामिल होने से उसे बहुत फायदा होता लेकिन सिद्धू ने अब आवाज़ पंजाब के नाम से एक फोरम बनाने का ऐलान किया है जो उनके मुताबिक पंजाब के आवाम की आरजुओं को पूरा करने के लिए काम करेगा लेकिन उनका कहना है कि आवाज़ पंजाब फिलहाल कोई सियासी पार्टी नहीं है बल्कि ये सिर्फ एक प्लेटफॉर्म है जिसमें दूसरी जमातों के हम ख्याल लोगों का भी इस्तकबाल है सियासत के मैदान में सिद्धू की ये नई इनिंग्स कितनी कामयाब होगी ये तो वक्त ही बताएगा लेकिन उनके मैदान में उतरने से ये सख्त मुकाबला और दिलचस्प हो जाएगा सुहेल हलीम BBC दिल्ली
इंडिया के मारूफ अदाकार ओम पुरी पाकिस्तान तो कई मरतबा जा चुके हैं लेकिन उन्होंने पहली बार एक पाकिस्तानी फिल्म में काम किया है पाकिस्तान में ईद पर रिलीज होने वाली फिल्म एक्टर इन लॉ में ओम पुरी एक नुमाया किरदार अदा कर रहे हैं लेकिन बॉलीवुड हॉलीवुड और कई बैन अलाक्वामी प्रोजेक्ट्स में काम करने के बाद आखिर उनका पाकिस्तानी फिल्म में काम करने का तजर्बा कैसा रहा हमारी साथी आलिया नासकी ने उनसे बात की
पहली बार काम किया लेकिन पहली बार नहीं गया छठी बार गया हूं
तो काम करने का वहाँ जो एक्सपीरियंस था वो कैसा रहा
बहुत अच्छा रहा ये पाकिस्तानी फिल्म के लिहाज से काफ़ी बड़े बजट की फिल्म है और मुझे बड़े आराम से रखा गया मेरी जो भी क्या कहना चाहिए मेहमान नवाजी में उन्होंने कोई भी कसर नहीं छोड़ी मुझे 5-star होटल में ठहराया फिर सेट पे भी हमारे एयर कंडीशन वैन भी होती थी एक्टर्स के लिए तो सब चीजें जो होनी चाहिए
एक्टिंग इज अ ड्रीम हर इंसान एक्टर बनना चाहता है पर बनता कोई कोई है। सुना है कायदे आजम भी अदाकार बनना चाहते थे
ये तो हद हो गई कायदे आजम को अदाकार बना रहे हैं बड़े वकील थे मुल्क बना गए बड़े से बड़ा अदाकार क्या कर सकता है
इंडलजेंस नहीं थी क्योंकि इतना ज़्यादा बड़े बजट की नहीं क्योंकि आपकी टेरिटरी छोटी है हालांकि मैंने कहा आपको आपकी और हमारी जबान तो एक ही है तो आपको हमारे यहाँ मैंने हमारी 3 फिल्में यहाँ चल रही हैं इस वक्त तो आपकी फिल्में भी वहाँ लगनी चाहिए तो उन्होंने कहा कि नहीं आपकी तरफ से खिलाफत नहीं है कुछ, हम कर सकते हैं, लेकिन हमारी दिक्कत ये है कि हम अफोर्ड नहीं कर सकते उस तरह की पब्लिसिटी जिस जो वहाँ चाहिए। तो मैंने उन्हें बताया, मैंने कहा ठीक है मैं मानता हूँ, लेकिन आपके पास दूसरी मिसालें भी तो हैं। मैंने कहा देखिए, अब विक्की डोनर छोटी सी फिल्म थी, लड़का लड़की दोनों नए थे, उसने हिम्मत की, कम थिएटर्स में लगाई और फिल्म लोगों को पसंद आई तो उसने थिएटर्स बढ़ा दिए।
अच्छा उमफुरी साहब, इंडिया और पाकिस्तान में जब जब हालात बेहतर होते हैं तो जैसे आप इंडस्ट्री को देख लें, काफ़ी कोलैबोरेशन होती है, इधर के लोग उधर काम करते हैं, उधर के इधर कोलैबोरेशन होते हैं, प्रोजेक्ट्स बनते हैं। जैसे जैसे हालात जब जब ख़राब होते हैं, जैसे किसी हद तक अभी हो रहे हैं, तो क्या आपको लगता है आर्टिस्टिक कम्यूनिटी सबसे ज़्यादा सफ़र करती है एक हिसाब से?
सफ़र तो देखिए सभी करते हैं, व्यापारी भी करता होगा, जो सामान हम एक दूसरे को बेचते हैं खरीदते हैं। और लेकिन मेरा, मुझे समझ में नहीं आता है ये कि ये कहाँ से ये हवा है नफरत की, क्योंकि जब मैं वहाँ जितनी बार भी गया हूँ मुझे तो ऐसा कुछ दिखाई नहीं दिया, सब सिर्फ मेहमान नवाजी और मोहब्बत ही दिखाई दी है।
ये बताइए कि कई लोग कहते हैं कि इस वक्त जो इंडियन सिनेमा का वक्त है बहुत ही अच्छा वक्त है इंडियन सिनेमा के लिए, क्योंकि पैसा भी बहुत है, टैलेंट भी बहुत है, और जिस तरह की फिल्म आप बनाना चाहें, चाहे वो छोटी फिल्म हो बड़ी फिल्म हो, जिस तरह का रोल आप क्रिएट करना चाहें, बड़े एक्टर, बड़ी उम्र के एक्टर्स के लिए भी, नौजवानों के लिए भी, औरतों के लिए भी, सब के लिए जगह है इंडियन सिनेमा में इस वक्त। क्या आप इस बात से मुत्तफिक हैं? डू यू एग्री?
मैं जब फिल्म इंडस्ट्री में आया हूँ 1976 में, तो किसी को नहीं मालूम था कि नेशनल स्कूल ऑफ ड्रामा क्या है। उनको लगता है हाँ कुछ नाटक वाटक करते हैं, ऐसा कुछ है, लेकिन उनको नहीं पता था कि ये 3 साल की बड़ी इंटेंसिव ट्रेनिंग होती है। और आज मेरा ख्याल है नेशनल स्कूल ऑफ ड्रामा के कम से कम 150-200 एक्टर्स काम कर रहे होंगे, और उनको बड़ी इज्जत दी जाती है।
लेकिन एक जो सोशली रेलेवेंट सिनेमा का एक ट्रेंड था 70s में 80s में, जिसमें आपने भी काफ़ी फिल्में बनाई जिन्हें इंडिपेंडेंट फिल्में या आर्ट फिल्में कहा जाता था, वो तो किसी हद तक ख़त्म ही हो गया ना इंडियन सिनेमा में। उस तरह की फिल्में तो अब नहीं बनती ना जो सोशली रेलेवेंट या जो समाज में या माशरे में जो मसाइल होते थे उनकी अक्कासी करती थी, उन पर फोकस करती थी।
देखिए एक तो थोड़ी सी शेप बदली है उसकी, लेकिन ये आपकी बात सही है कि हार्ड हिटिंग फिल्में नहीं बन रही जो कि उस वक्त बनी थी, चाहे वो अंकुर हो, चाहे आक्रोश हो, चाहे अर्धसत्य हो, ये बड़ी हार्ड हिटिंग फिल्म थी। अभी थोड़ी सी उसको डिफ्यूज कर दिया जाता है आइटम नंबर से या गाने से या जो भी है, लेकिन टेक्निकली अच्छी फिल्में बन रही हैं।
अच्छा कुछ लोगों का ये भी कहना है कि पिछले कुछ अरसे में, कुछ सालों में इंडिया में जिस तरह का माहौल बनता जा रहा है, जो एक स्पेस होती है डिसेंट के लिए या डिफरेंस ऑफ ओपिनियन के लिए, वो तंग होती जा रही है।
देखिए दोनों मुल्कों में मेरा जहाँ तक मानना है 95% लोग सेकुलर हैं, 5% होंगे ऐसे लोग जो आप उन्हें फंडामेंटलिस्ट कह सकती हैं, आप उन्हें दहशतगर्द कह सकती हैं, जो भी उसको नाम देना चाहें। तो उससे दोनों मुल्कों की में दोनों मुल्कों की बदनामी हो रही है। हमारे यहाँ कितनी बार अटैक हो चुका है, इधर जो जिस तरह की नारेबाजी, जैसे शिवसेना ने गुलाम अली साहब का शो नहीं होने दिया, उस दौरान मैं पाकिस्तान में था तो मैंने कहा भाई ये बिल्कुल गलत है।
चलें पाकिस्तान में आपने एक फिल्म तो बना ली है एक्टर इन लॉ, दोबारा फिर से
बुलाएंगे तो फिर जाऊंगा। जहाँ भी अच्छी कोई मुझे चीज मिलती है, वो कहीं भी हो, जिसमें ह्यूमैनिटी की बात होती है, जिसमें फ्रेंडशिप की बात होती है, जिसमें दोस्ती की बात होती है, मैं जरूर करना चाहूंगा कहीं भी हो।
मारूफ भारतीय अदाकार ओम पुरी जी आलिया नास्की से बात कर रहे थे। आज पाकिस्तानी ड्रामे पर शुमैला खान के रेडार वाली रिपोर्ट आने वाली थी, कश्मीर के डॉक्टर तारिक कुरैशी का इंटरव्यू आ गया, शुमैला जी परवाना करें, वो मेरे ख्याल कल या परसों चल ही जाएगा। तो साहब यहाँ सैरबीन इख्तिताम को पहुंचा, सैरबीन की
ایڈیٹر تھیں ماپارا سردہ، پروڈیوسر نازیہ میمن، اسٹوڈیو مینیجر اسلام آباد سے عامر صدیق، لندن سے سوزین لینن۔ اچھا سوزین اردو بولنے کی مشق کر رہی تھی میرے ساتھ، اب میں ان کے ڈائلاگ آپ کو خیر کیا سناؤں، لگتا ہے یہ میری جاب کے پیچھے۔ تو میں پوری ٹیم سمیت اجازت چاہوں گا، سیربین سننے کا بہت بہت شکریہ۔ آخر میں خاص خاص خبروں کا خلاصہ سنیے شمائلہ خان سے۔
انڈیا کے زیر انتظام کشمیر میں عید الاضحیٰ کے موقع پر آج علیحدگی پسندوں کی جانب سے اقوام متحدہ مبصر کے دفتر تک مارچ کی اپیل کے پیش نظر وادی کے تمام 10 اضلاع میں کرفیو لگایا گیا اور موبائل اور انٹرنیٹ سروس معطل رکھی گئی۔ آج صبح سیکیورٹی فورسز اور مظاہرین کے درمیان تصادم میں 2 افراد ہلاک اور متعدد زخمی ہوئے ہیں۔ روس کا کہنا ہے کہ اس نے حلب میں شام کی اہم شمالی سرحد پر اپنے فوجی دستے تعینات کیے ہیں، جس کا مقصد شام کی سرحد پر آنے والی امداد کے لیے مناسب سیکیورٹی فراہم کرنا ہے۔ جرمنی کی پولیس کا کہنا ہے کہ انہوں نے 3 مشتبہ شامی پناہ گزینوں کو گرفتار کیا ہے، جنہیں شدت پسند دولت اسلامیہ نے حملوں کی منصوبہ بندی کے لیے بھیجا تھا۔ صومالیہ نے 3 دہائیوں میں پہلی بار افریقی رہنماؤں کی سربراہی کانفرنس کی میزبانی کی ہے، جسے وہ اس بات کے ثبوت کے طور پر پیش کر رہے ہیں کہ اب وہ ایک ناکام ریاست نہیں ہے۔ یہ بی بی سی اردو سروس ہے۔